ہم نے موسیٰ کو وحی بھیجی کہ راتوں رات میرے بندوں کو لے کر نکل جاؤ، تمہارا پیچھا کیا جائے گا، ساتھ ہی بتا دیا کہ دیکھو تم یو ول بی چیسڈ۔ تو یہ تو ہو گئی۔ اس پر فرعون نے فوجیں جمع کرنے کے لیے شہروں میں نقیب بھیج دی اور کہلا بھیجیا، یہ کچھ مٹھی بھر لوگ ہیں، تھوڑے سے لوگ ہیں، کون؟ وَإِنَّمْ لَنَا لَغَائِظُونَ، انہوں نے ہم کو بڑا غصہ کیا، یعنی بڑے یہ غصے والے اور بڑے ٹیررسٹ قسم کے لوگ ہیں، ان کو پکڑو، اور ہم ایک ایسی جماعت ہیں جس کا شیوا ہر وقت چکننا رہنا ہے، اپنے پر مان کر ہے، اپنی سیکیورٹی پہ، کہ ہمارے آپ کو پتا ہے سسٹم کتنے اسٹرانگ ہیں، ہم تو ہر وقت اویئر رہتے ہیں دنیا میں کیا ہو رہا ہے۔ اس طرح ہم انہیں ان کے باغوں اور چشموں اور خزانوں اور ان کی بہترین قیام گاہوں سے نکال لائے۔ یہ تو ہوا ان کے ساتھ، اور دوسری طرف بنی اسرائیل کو ہم نے ان سب چیزوں کا وارث کر دیا۔ کتنی حسرت ہے اس جملے میں، فاخرجناہم من جنات و عیون۔ دیکھیے باقی قوموں پہ جب عذاب آئے نا تو ان کے گھر بار سب ساتھ ہی ختم ہو گئے۔ قوم فرعون کے ساتھ کیا ہوا، یہ اپنے گھروں سے نکلے، سمندر میں ڈوبے، یہ ڈوب گئے، ان کے گھر خزانے سب باقی۔ اسی لیے آج تک ایجپشن کلچر موجود ہے، قوم سمود کا کلچر نہیں دیکھے گا، آد کا نہیں دیکھے گا، کیونکہ ان کی سب سویلائزیشن اور ان کی بستیاں تباہ و برباد ہو گئیں عذابوں میں، لیکن چونکہ یہ سمندر میں ڈوبے گئے تھے تو اب ان کے محل تو آ کے نہیں ڈبوئے جا سکتے تھے، تو وہ نکلے، اسی کی جگہ اللہ نے بنی اسرائیل کو ڈال دیا واپس۔ صبح ہوتے ہی لوگ ان کے تعاقب میں چل پڑے، جب دونوں گروہوں کا آمنا سامنا ہوا تو موسیٰ کے ساتھی بول اٹھے، ہم تو پکڑے گئے۔ موسیٰ نے کہا، ہرگز نہیں، میرے ساتھ میرا رب ہے۔ ہائی لائٹ کریں، آج ایسے لیڈرز کی ضرورت ہے۔ جب لوگوں کے حوصلے ٹوٹنے لگے تو وہ کہیں، نمائی اور ربی سیہدین، میرے ساتھ میرا رب ہے، وہ ضرور میری رہنمائی فرمائے گا۔ ہم نے موسیٰ علیہ السلام کو وحی کے ذریعے سے حکم دیا، مار اپنا عصا سمندر پر، یکایک سمندر پھٹ گیا اور اس کا ہر ٹکڑا ایک عظیم و شان پہاڑ کی طرح ہو گیا۔ اسی جگہ ہم دوسرے گروہ کو بھی قریب لے آئے، موسیٰ اور ان سب لوگوں کو جو ان کے ساتھ تھے ہم نے بچا لیا اور دوسروں کو غرق کر دیا۔ اس دور میں اگر کوئی اخبار یا کوئی میڈیا ہوتا تو اس خبر کو کیسے پیش کرتا، بالکل ناممکن بات ہوئی نا، ایک بڑی طاقت ڈوب گئی اور چھوٹی سی کمزور قوم جو اللہ کی مدد سے بچ گئی۔ تو یہ تو اس وقت کی کہانی اللہ نے پیش کر دی۔ ایک اور واقعہ، اس واقعے میں ایک نشانی ہے مگر ان میں سے اکثر لوگ ماننے والے نہیں، اور حقیقت ہے کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے۔ اور ان ابراہیم کا قصہ سناؤ، جبکہ انہوں نے اپنے باپ اور اپنی قوم سے پوچھا تھا، یہ کیا چیزیں ہیں جن کو تم پوچھتے ہو؟ یہ کچھ بت ہیں جن کی ہم پوجا کرتے ہیں اور انہی کی سیوا میں ہم لگے رہتے ہیں۔ اس نے پوچھا، کیا یہ تمہاری سنتے ہیں جب تم ان کو پکارتے ہو؟ دیکھیں کتنی ریزننگ پیش کی جا رہی ہے، اور آج بھی اسی طرح سے دین والوں کو شرک والوں سے بات کرنے کی ضرورت ہے، کیا واقعی یہ سنتے ہیں یا یہ تمہیں کچھ نفع نقصان پہنچاتے ہیں؟ انہوں نے جواب دیا، نہیں، بلکہ ہم نے تو اپنے باپ دادا کو ہی ایسا کرتے پایا۔ یہ ہے ہر دور کے مشرکوں اور دنیا پرستوں کا جواب، کہ چونکہ ہمارے بڑے ایسا کرتے تھے اس لیے ہم بھی ایسا کرتے ہیں۔ اس پر ابراہیم علیہ السلام نے کہا، کبھی تم نے آنکھیں کھول کر بھی ان چیزوں کو دیکھا جن کی بندگی تم اور تمہارے پچھلے باپ دادا بجا لاتے رہے؟ آج ہمارے ہاں بھی یہی ہے، بہت ساری رسمیں صرف باپ دادا کے نام پہ ہو رہی ہیں، تو ہر رسم سے پہلے سوال کرنا یہ رشد کا آغاز ہے۔ آج کسی سے ذرا جا کے تو پوچھ لیجئے کہ یہ پیلا جوڑا آپ کیوں پہنتے اور پہناتے ہیں، تو ہو سکتا ہے ان کو خود بھی اس کا جواب نہ آتا ہو، لیکن کم از کم اس سے شعور تو بیدار ہو ہی جاتا ہے، اور اس کی ضرورت بھی ہے۔ فرمائیے، میرے تو یہ سب دشمن ہے سوائے ایک رب العالمین کے جس نے مجھ کو پیدا کیا۔ اب یہاں سے حضرت ابراہیم کا خوبصورت کلام سنیے گا، الذی خلقنی فہو یهدین والذی یطعمنی ویسقین واذا امرت فہو یشفین۔ پھر آپ دیکھیے کہ فرمایا کہ جب میں بیمار ہو جاتا ہوں تو مجھے شفا دیتا ہے۔ یہاں نوٹ کیا آپ نے، جو غلط کام تھے یعنی تکلیف والے بیماری والے، تو اپنی طرف کا، میں بیمار ہوتا ہوں اور میں، لیکن جب کھلانے کی بات ہے تو اللہ کی طرف۔ یہ ہے ادب، نبیوں کا اللہ کے ساتھ ادب کا معاملہ کتنا خوبصورت تھا۔ فرمایا، جو مجھے کھلاتا اور پلاتا اور جب میں بیمار ہوتا ہوں تو وہی مجھ کو شفا دیتا ہے، جو مجھے موت دے گا اور پھر دوبارہ مجھ کو زندگی بخشے گا، اور جس سے میں امید رکھتا ہوں کہ روزے جزا میں وہ میری خطا معاف فرما دے گا۔ اس کے بعد ابراہیم علیہ السلام نے دعا کی، اتنی خوبصورت دعا ہے، آئیے ہم سب مانگتے ہیں مل کر، دعا کے رنگ میں پڑھیں گے، اس کو تجوید کے رنگ میں ہم نہیں پڑھیں گے۔ کیا فرماتے ہیں، ربی حبلی حکمم والحقنی بالصالحین واجعل لی لسان صدق فی الآخرین و وجعلني من ورثة جنة النعيم واغفر لي أبي إنه كان من الضالين ولا تخزني يوم يبعثون. اے میرے رب مجھے حکم عطا فرما یعنی حکمت دے اور مجھ کو صالحوں کے ساتھ ملا اور بعد کے آنے والوں میں مجھ کو سچی ناموری عطا کر اور مجھے جنت نعیم کے وارثوں میں شامل فرما اور میرے باپ کو معاف کر دے کہ بے شک وہ گمراہ لوگوں میں سے ہے اور مجھے اس دن رسوا نہ کرنا جب سب لوگ زندہ کر کے اٹھائے جائیں گے جبکہ نہ مال کوئی فائدہ دے گا نہ اولاد سوائے اس کے کہ کوئی شخص قلب سلیم لیے ہوئے اللہ کے حضور حاضر ہو. قیامت کے دن کی کرنسی مال اور اولاد نہیں ہے بلکہ قلب سلیم ہے. قلب سلیم کون سا دل ہوتا ہے؟ جو اللہ کی محبت میں اشد، اللہ کی اطاعت میں اشد اور اللہ کے خوف میں اشد. سلامت دل، دنیا کی خواہشوں سے سلامت، نافرمانیوں سے سلامت، جس دل کو ساری زندگی انسان بچا بچا کے رکھتا ہے کیونکہ میں نے یہ اللہ کو پیش کرنا ہے. کوئی چیز آپ نے کسی کو گفٹ میں دینی ہو تو آپ کتنی کیئر کرتے ہیں نا، پیکنگ بھی خراب نہیں کرتے. اور اگر کوئی آپ کو کوئی چیز دے اور ٹوٹی بھی ہو یا آپ کو پتہ چلے جو آپ نے کسی کو چیز دی وہ ٹوٹی بھی نکلی تو کتنی شرم آئے گی. ہائے ٹوٹی ہوئی چیز تھی. تو اپنے آپ سے پوچھئے کیا خواہشوں سے ٹوٹا ہوا دل اللہ کو دوں گی، گناہوں سے چور چور دل اللہ کے یہاں پیش کروں گی؟ تو اپنے دل کو سجائیے، صاف ستھرا رکھیے. کیوں؟ کیونکہ آپ نے کل قیامت کے دن یہ اپنے رب کو پیش کرنا ہے. اور دعا کرتے ہیں کہ اللہ ہمارے دلوں کو سلامت دل بنا دے. اس روز جنت پرہیزگاروں کے قریب کر دی جائے گی، وَبُرِّزَتِ الْجَحِيمُ لِلْغَاوِينَ، اور دوزخ بہکے ہوئے لوگوں کے سامنے کھول دی جائے گی. اور ان سے پوچھا جائے گا اب کہاں ہیں وہ جن کی تم اللہ کو چھوڑ کر عبادت کرتے تھے، کیا وہ تمہاری کچھ مدد کر رہے ہیں یا خود اپنا بچاؤ کر سکتے ہیں؟ پھر وہ معبود اور یہ بہکے ہوئے لوگ اور ابلیس کے لشکر سب کے سب اس میں اوپر تلے دھکیل دیے جائیں گے. وہاں یہ سب آپس میں جھگڑیں گے اور یہ بہکے ہوئے لوگ اپنے معبودوں سے کہیں گے، خدا کی قسم ہم تو کھلی گمراہی میں مبتلا تھے جبکہ تم کو رب العالمین کی برابری کا درجہ دے رہے تھے. نوٹ کیجئے، وہاں جا کے جس چیز کا احساس ہوا، اگر اس دنیا میں اس کا احساس ہو جاتا تو اللہ تعالیٰ ان کو ضرور بچاتا. تو کیا پتہ چلا کہ کبھی بھی کسی کو اللہ کے مقام پر یا اللہ والی صفات میں اس میں ڈھونڈنے سے پہلے اپنے آپ کو پوچھ لینا چاہیے کہ کل قیامت کے دن کیا یہ میرے کسی کام آ سکیں گے. فرمایا اور وہ مجرم ہی لوگ تھے جنہوں نے ہم کو اس گمراہی میں ڈالا، نہ اب ہمارا کوئی سفارشی ہے اور نہ کوئی جگری دوست، کاش ہمیں ایک دفعہ پھر پلٹنے کا موقع مل جائے تو ہم مومن ہوں گے. اب کیا فائدہ، وقت گزر گیا. یقیناً اس میں ایک نشانی ہے مگر ان میں سے اکثر لوگ ایمان لانے والے نہیں. حقیقت یہ کہ تیرا رب زبردست بھی ہے اور رحیم بھی ہے. قوم نوح نے رسولوں کو جھٹلایا، یاد کرو جبکہ ان کے بھائی نوح نے ان سے کہا تھا کیا تم ڈرتے نہیں ہو، میں تمہارے پاس ایک امانت دار رسول ہوں، بس تم اللہ سے ڈرو اور میری اطاعت کرو، میں اس کام پر تم سے کسی اجر کا طالب نہیں ہوں، میرا اجر تو رب العالمین کے ذمے ہے، بس تم اللہ سے ڈرو اور بے کھٹکے میری اطاعت کرو. انہوں نے جواب دیا کیا ہم تجھ کو مان لیں حالانکہ تیری پیروی رذیل ترین لوگوں نے اختیار کی. نوح نے کہا میں کیا جانوں کہ ان کے عمل کیسے ہیں، ان کا حساب تو میرے رب کے ذمے ہے، کاش تم کچھ شعور سے کام لو. میرا یہ کام نہیں ہے کہ جو ایمان لائے میں ان کو دھتکار دوں، میں تو بس ایک صاف صاف آگاہ کر دینے والا آدمی ہوں. انہوں نے کہا نوح اگر تو باس نہ آیا تو پھٹکارے ہوئے لوگوں میں شامل ہو کر رہے گا. اب دیکھیے قوم نوح کا یہاں ذکر ہے، قرآن میں کہیں بھی حضرت نوح کی کوئی کتاب کا ذکر نہیں ہے، لیکن انہوں نے لوگوں کو تبلیغ کی. کیسے؟ کہ نبی کی جو باتیں ہوتی ہیں وہی تبلیغ ہوتی ہیں. پھر یہاں ایک اور بڑی خوبصورت بات گزری جو شاید آپ نے نوٹ کی ہو کہ لوگوں نے حضرت نوح علیہ السلام کو پرووک کرنا چاہا کہ تمہیں پتہ یہ جو تمہارے سامنے بڑے نیک بنے ہوتے ہیں نا، بعد میں یہ کیا کرتے ہیں. گویا کہ ایسے ہی کسی استاد کو کہا جائے آپ کو پتہ آپ کے اسٹوڈنٹ رات کو کہاں گئے ہوئے تھے اور وہ کیا کر رہے تھے، تو کہا مجھے کیا لگے. تو یہاں سے عمل کی بات نوٹ کیجیے، جس کو آپ دین کی بات بتا دیں اس کے بعد کے کسی عمل کی کوئی ٹو نہ رکھیں. وہ بعد میں کچھ بھی کرے، ہینکی پینکی، آپ کو کیا لگے، आपने दीन की बात बता दी। जब हम लोगों की टोह में पड़ जाते हैं और बाज लोग वाकई ताने देने के लिए आते हैं, अच्छा आपको पता है वो जो आपके पास आती हैं वो क्या करती हैं, तो बाप बताइए कि आप उनके साथ क्या करते हैं। बाद शोहर थ्रेट करते हैं तुम्हारी उस्ताद आले जरा हम उनको शिकायत लगाएंगे, तो ये भी तो बताएं कि आप क्या करते हैं उनके साथ। इस तरह के बहुत सारे मामला हो जाते हैं, तो हमेशा लोगों के साथ अच्छा मामला रखिए और उनके बारे में अच्छा गुमान रखिए। काला रब्बी इन्ना कौमी कज़्ज़बून, नूह अलैहिस्सलाम ने दुआ किया, मेरे रब मेरी कौम ने मुझको झुटला दिया है, अब मेरे और इनके दरमियान दो टोक फैसला कर दे और मुझे और जो मोमिन मेरे साथ हैं इनको निजात दे। क्या पता चला कि एक वक्त आता है अपनों को छोड़ना पड़ता है अल्लाह की नाफरमानियां करने की वजह से। आखिरकार हमने इसको और इनके साथियों को एक भरी हुई कश्ती में बचा लिया और इसके बाद बाकी लोगों को गर्क कर दिया। क्या पता चला, मेजोरिटी इज नॉट द अथॉरिटी। हम कहते हैं जहां सब चलते हैं तुम चलो, नहीं फिर सब डूबेंगे तो हम भी डूबेंगे। यकीनन इसमें एक निशानी है मगर इनमें से अक्सर लोग मानने वाले नहीं, और हकीकत यह कि तेरा रब जबरदस्त भी और रहीम भी है। और इसी तरह कज़्ज़बत आदुन इल मुरसलीन, आद ने रसूलों को झुटलाया। याद करो जबकि इनके भाई हूद ने इनसे कहा था, क्या तुम डरते नहीं, मैं तुम्हारे लिए एक अमानतदार रसूल हूँ, बस तुम अल्लाह से डरो और मेरी इताअत करो, मैं इस काम पर तुमसे किसी अजर का तालिब भी नहीं, मेरा अजर तो रब्बुल आलमीन के जिम्मे है। ये तुम्हारा क्या हाल है कि हर ऊंचे मुकाम पर लाकर ला हासिल यादगार इमारत बना डालते हो और बड़े बड़े महल तामीर करते हो, गोया तुमको हमेशा यहाँ रहना है। हाईलाइट कीजिए, जो कौम अपने रिसोर्सेस को वेस्ट करती है अल्लाह उसको वेस्ट कर देता है। अल्लाह ताला इसमें उस कौम पे तनकीद करते हुए देखते हैं कि जिनके मुल्कों में स्कूल नहीं, हॉस्पिटल नहीं, रोड्स टूटी हुई, और वो यादगारें बनाते हैं, घरों को महल नुमा बनाते हैं जिसमें रहना किसी ने नहीं, कहीं कुछ लोग कच्ची बस्तियों में रह रहे हैं, सड़कों के किनारे रह रहे हैं, और कुछ लोग हैं जो एक दो लोगों के लिए इतना बड़ा महल है। तो अल्लाह ताला ने यहाँ बहुत बड़ी बड़ी बेकार किस्म की इमारतें बनाने से रोक दिया कि ऐसे लोग ऐसी इमारतें बनाकर खुद अल्लाह ताला को मौका देते हैं कि वो उनसे जरूर पूछे कि बताओ जो रिसोर्सेस तुमको दिए गए थे तुमने उनको यूज किया या मिस यूज किया। और एक और उनका जुर्म क्या था, वैसा बतश तुम जब्बारीन, और जब कभी किसी पर हाथ डालते हो तो जब्बार बनकर डालते हो, बस तुम अल्लाह से डरो और मेरी इताअत करो, डरो इससे जिसने तुम्हें वो कुछ दिया जो कुछ तुम जानते हो, तुम्हें जानवर दिए, औलादें दी, बाग दी और चश्मे दिए, मुझे तुम्हारे हक में एक बड़े दिन के अजाब का डर है। जरा जवाब सुनिएगा, उन्होंने जवाब दिया, तू नसीहत कर या न कर हमारे लिए सब यकसा है। आज भी कुछ लोग मुंह जोर होकर ऐसे ही कहते हैं, अपनी बातें अपने पास रखो, बस मुझे ना समझाओ, मुझे सब पता है, सब पता है मुझे, तुमने आप सीखना शुरू किया, मैं तो शुरू से जानता हूँ। भाई आपके जानने का असर दिखे, मैंने तो 4 दिन सीखा, मेरी तो दिल की दुनिया बदल गई, आप कौन सा इल्म रखते हैं। तो याद रखिए, जो इल्म आपके अमल में ना ढले वो इल्म ही नहीं है। फरमाया, ये बातें तो यूं ही होती चली आई और हम अजाब में मुबतला होने वाले नहीं, आखिरकार उन्होंने इसे झुटला दिया और हमने इनको हलाक कर दिया। और यकीनन इसमें एक निशानी है मगर इनमें से अक्सर लोग मानने वाले नहीं, और हकीकत यह है कि तेरा रब जबरदस्त भी है और रहीम भी है। ये अल्लाह का रहम है कि कौमें बची हुई अजाबों के साथ, और गालिब है कि पकड़ ले लेकिन हिकमत की वजह से पकड़ता नहीं। इसी तरह एक और कौम कज़्ज़ब समूद उल मुरसलीन, समूद ने रसूलों को झुटलाया। याद करो जबकि इनके भाई साले ने इनसे कहा, क्या तुम डरते नहीं हो, मैं तुम्हारे लिए एक अमानतदार रसूल हूँ, बस तुम अल्लाह से डरो और मेरी इताअत करो, मैं इस काम पर तुमसे किसी अजर का तालिब नहीं हूँ, मेरा अजर तो रब्बुल आलमीन के जिम्मे है, क्या तुम इन सब चीजों के दरमियान जो यहाँ है बस यूं ही इत्मीनान से रहने दिए जाओगे, इन बागों और चश्मों में, इन खेतों और नखलिस्तानों में जिनके खोशे रस भरे हैं, तुम पहाड़ खोद खोद कर फखरिया इनमें इमारतें बनाते हो, अल्लाह से डरो और मेरी इताअत करो, इन बेलगाम लोगों की इताअत न करो जो जमीन में फसाद बर्पा करते हैं और कोई इसलाह नहीं करते। देखिए कितनी बड़ी धमकी है, आप इस पूरे पैराग्राफ को हाईलाइट कर लें और बाद में तन्हाई में खुद से पूछें, आज जिस आफियत और इत्मीनान में मैं जी रही हूं क्या जिंदगी हमेशा इसी डगर पे चलेगी। आफियत बहुत बड़ी नेमत है, अगर सेहत है तो अल्लाह का शुक्र कीजिए, फुर्सत है तो अल्लाह का शुक्र कीजिए, माल है तो अल्लाह का शुक्र कीजिए, नेमतों को पलटते देर नहीं लगती, करना क्या इन नेमतों को अल्लाह के रास्तों में खपा कर अल्लाह ताला को राजी करना है। फिर इसके बाद फरमाया एक और इनसे जो इन्होंने नबी के साथ बात की उसका क्या मामला था। इन बेलगाम लोगों की सी इताअत न करो जो जमीन में फसाद बर्पा करते हैं और कोई इस्लाह नहीं करते। उन्होंने जवाब दिया, महज तू एक सहरज़दा आदमी है, तू हम जैसे एक इंसान किसी और है क्या? ला कोई निशानी अगर तू सच्चा है। सल्लल्लाहु अलैहि वसल्लम ने कहा, ये ऊँटनी है, एक दिन इसके पीने का और एक दिन तुम सबके पानी लेने का, और इसको हरगिज़ न छेड़ना वरना एक बहुत बड़े दिन का अजाब तुमको आ लेगा। लेकिन फाकरूह फसबहू नादिमीन, मगर उन्होंने इसकी कूंछें काट दी और आखिरकार पछताते रह गए और अजाब ने इनको आ लिया। यकीनन इसमें एक निशानी है मगर इनमें से अक्सर मानने वाले नहीं। और हकीकत यह कि तेरा रब जबरदस्त भी है और रहीम भी है। कज्जबत कौम लूत इल मुरसलीन, लूत की कौम ने रसूलों को झुटलाया। याद करो जबकि इनके भाई लूत ने इनसे कहा था, क्या तुम डरते नहीं हो, मैं तुम्हारे लिए एक अमानतदार रसूल हूँ, बस तुम अल्लाह से डरो और मेरी इताअत करो। मैं इस काम पर तुमसे किसी अजर का तालिब भी नहीं हूँ, मेरा अजर तो रब्बुल आलमीन के जिम्मे है। क्या तुम दुनिया भर की मखलूक में से मर्दों के पास जाते हो और तुम्हारी बीवियों में तुम्हारे रब ने तुम्हारे लिए जो कुछ पैदा किया इसको छोड़ देते हो, बल्कि तुम लोग तो हद से ही गुजरे हुए लोगों। नबी की दावत कितनी क्लियर थी, अब जरा कौम का जवाब सुनिएगा। उन्होंने कहा, ऐ लूत, अगर तू इन बातों से बाज ना आया जो लोग हमारी बस्तियों से निकाले गए हैं तो तू भी इनमें से ही शामिल होकर रहेगा। आज भी इसी तरह लोग होमोसेक्सुअलिटी को प्रमोट कर रहे हैं, इसी तरह उसको वो प्रोटेक्ट करते हैं जैसे उस कौम ने किया। सवाल पैदा होता है कि आज हम इस्लाम पर स्टैंड क्यों नहीं लेते, आज हम हक को क्यों नहीं लोगों के साथ इतने एतमाद से पेश करते जितने एतमाद से लोग गैर फितरी चीजों को आम करते हैं। कहने लगे, तुम्हारे करतूतों पर जो लोग कुढ़ रहे हैं मैं तो इसी में शामिल हूँ। ऐ परवरदिगार, मुझे और मेरे घर वालों को इनकी बदकिरदारियों से निजात दे। आइए हम भी दुआ करें कि अल्लाह हमारी नस्लों को भी ऐसी गंदगियों से महफूज रखना। आखिरकार हमने इसे और इसके सब अहलोयाल को बचा लिया सिवाय एक बुढ़िया के जो पीछे रह जाने वालों में थी, फिर बाकी ईमानदार लोगों को हमने तबाह कर दिया और उन पर बरसाई एक बरसात बड़ी ही बुरी बारिश थी जो उन डराए जाने वालों पर नाजिल हुई। किस चीज की बारिश थी? पत्थरों की बारिश, स्टोन रेन। इन नफी जालिकल आया वमा कान अक्सर हम मुमिनीन, यकीनन इसमें एक निशानी है मगर इनमें से अक्सर मानने वाले नहीं। और हकीकत यह कि तेरा रब जबरदस्त भी है और रहीम भी है। कज़्ज़बत अस्हाबुल अयकति अल-मुरसलीन, अस्हाबुल अयका ने रसूलों को छुटलाया। याद करो जबकि शुएब ने इनसे कहा था, क्या तुम डरते नहीं हो, मैं तुम्हारे लिए एक अमानतदार रसूल हूँ, बस तुम अल्लाह से डरो और मेरी इताअत करो। मैं इस काम पर तुमसे किसी अजर का तालिब नहीं हूँ, मेरा अजर तो रब्बुल आलमीन के जिम्मे है। पैमाने ठीक भरो और किसी को घाटा न दो, सही तराजू से तोलो और लोगों को इनकी चीजें कम न दो, जमीन में फसाद न फैलाते फिरो और उस जात का खौफ करो जिसने तुम्हें और गुज़श्ता नस्लों को पैदा किया। उन्होंने कहा, तू महज एक सहरज़दा आदमी है और तू कुछ नहीं मगर एक इंसान हम ही जैसा, और हम तो तुझे बिल्कुल झूठा समझते हैं। अगर तू सच्चा है तो हम पर आसमान का कोई टुकड़ा गिरा दे। शुएब ने कहा, मेरा रब जानता है जो कुछ तुम कर रहे हो। उन्होंने इसे झुटला दिया। आखिरकार छतरी वाले दिन का अजाब इन पर आ गया और वो बड़े ही खौफनाक दिन का अजाब था। यकीनन इसमें एक निशानी है मगर इनमें अक्सर मानने वाले नहीं। और हकीकत है कि तेरा रब जबरदस्त भी है और रहीम भी है। बार बार रियायत आई, यहाँ आखिरी बार आई, तो समझ लीजिए कौमों के इन तबाह होनों में ये निशानी है कि जिसने भी कभी ऐसे काम आज भी किए अल्लाह उनको भी पकड़ सकता है। पकड़ता क्यों नहीं है? क्योंकि अल्लाह ने लोगों को मोहलत दी हुई है। हम अल्लाह ताला से दुआ करेंगे कि जिन अजाबों पे अल्लाह ने पिछली कौमों को पकड़ा हमें उनसे महफूज रखें। अब यहाँ से सूरत का एंड है। नबी सल्लल्लाहु अलैहि वसल्लम से खिताब है, फरमाया,